अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
पहिलो चरण निर्वाचनको मतपेटिका जोगाउन चिसोले सकस, 71 स्थलका मतपेटिका अझै सदरमुकाम पुगेनन्।
दाङमा बम विस्फोट हुँदा 9 घाइते, 5 अवस्था गम्भीर, भारतबाट अमोनिया ग्यास नआएपछि बाँके नापीमा नक्सा प्रिन्टमा समस्या।
बाँकेका इट्टा उद्योग भारतीय कामदारको भरमा पूर्वी रुकुममा पनि बैंकिङ कारोबार सुरु।
र डोटिया छाममा चुनाव छाडेर भारततिर जाने कुलरको स्मार्ट सिटी बन्दै सुर्खेतको भेरी उपत्यका।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081520872 र 98581872।
पश्चिम डायरीको सुरुमा पहिलो चरण अन्तर्गतको निर्वाचनको मतपेटिका जोगाउन चिसोले सकस भएको छ। 71 स्थलका मतपेटिका अझै सदरमुकाम पुगेका छैनन्। मतपरिणाम मङ्सिर 21 गतेदेखि सुरु हुने भनेपछि यता नागरिकहरूलाई छटपटी समेत भएको छ। प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरण अन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ। तर ती मतपेटिकालाई पहरा दिएर सुरक्षा राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो चुनौती बनेको छ। जुम्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न मतदान केन्द्रबाट सङ्कलन गरी मतपेटिका ल्याइएको छ। ती मतपेटिका मतगणना नहुँदासम्म सुरक्षित राख्न सुरक्षाकर्मीसँगै वाम गठबन्धन र कङ्ग्रेस प्रतिनिधि खटिएका छन्। कठ्याङ्गिरिन्दो चिसोमा 24 घन्टा मतपेटिकालाई पहरा दिनुपर्ने समस्या भएको वाम गठबन्धनबाट प्रदेशसभा खका उम्मेद्वार पदमबहादुर रोकाईले बताउनुभयो। उहाँले भन्नुभयो, मतगणना नहुँदासम्म पहरा दिँदा बिरामी भइने पो हो कि भन्ने चिन्ता थपिएको छ। राजनीतिक दलले मतपेटिकाको पहरा दिन खटिएका प्रतिनिधिलाई बाक्लो सिरक, डस्ना र खानाको व्यवस्था गरेका छन्। पालो बाँधेर मतपेटिकाको सुरक्षाका लागि पहरा दिन थालेको रोकाईले बताउनुभयो। चिसोमा पालैपालो रात दिन कार्यकर्तालाई खटाएका छौँ, उहाँले भन्नुभयो। कङ्ग्रेस र वाम गठबन्धनका उम्मेद्वारले पनि मतपेटिका सुरक्षा स्थलमा प्रतिनिधि खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काङ्ग्रेसले जिल्ला समन्वय समिति सदस्य जयराम भारतीको संयोजकत्वमा मतपेटिका सुरक्षा समिति बनाएको छ। वाम गठबन्धन प्रचार प्रसार संयोजक पूर्णप्रसाद धितालले आफै लत्ता कपडा लिएर मतपेटिका राखिएको स्थल बाहिर बस्ने गरेको बताउनुभयो। यस्तै जिल्लाका विभिन्न केन्द्रबाट डोल्पा सदरमुकाम दुनैमा मतपेटिका ल्याइसकिएको छ। यता निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचन अन्तर्गत अझै 6 जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइ नपुगेको जनाएको छ। आयोगले पहिलो चरण अन्तर्गत निर्वाचन सम्पन्न 32 जिल्लामध्ये 26 जिल्लाका मतपेटिका सदरमुकाम ल्याइसकेको र बाँकी मतपेटिका ल्याउने काम भइरहेको जानकारी दियो। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार जिल्लाका 71 स्थलका मतपेटिका सदरमुकाम पुर्याउन बाँकी छ। पहिलो चरण अन्तर्गत 2917 मतदान स्थलमध्ये सङ्खुवासभाका 9, भोजपुरका 6, डोल्पाका 20, मुगुका 10, जाजरकोटका 25 र दार्चुलाको 1 ठाउँको मतपेटिका सदरमुकाम ल्याइने काम भइरहेको उहाँले बताउनुभयो। मौसम लगायतका समस्याका कारण केही स्थलको मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भइरहेको र आजसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसक्ने आयोगले जनाएको छ। नागरिकमा डिबी बोढा र विष्णु देवकोटाले खबर लेख्नु भएको छ।
उता प्रतिनिधि र प्रदेशसभा पहिलो चरणको चुनाव सकिएको तीन दिनपछि जाजरकोटमा सबै मतपेटिका सदरमुकाम आइपुगेका छन्। गत आइतबार भएको मतदानको 116 मतदान केन्द्रका 348 मतपेटिका हिजो मात्र सदरमुकाम खलङ्गामा जम्मा भएका हुन्। कालीकोट, जुम्ला र डोल्पाको सिमानामा जोडिएको दुर्गम मतदान केन्द्रका मतपेटिका पैदल मार्गबाट ल्याउन तीन दिन लागेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताउनुभयो। विकट मतदान केन्द्रका मतपेटिका पाएक पर्ने केन्द्रमा सङ्कलन गरेर एकैसाथ सदरमुकाम खलङ्गा ल्याउन लाग्दा समस्या भएको प्रजीय शाहीले बताउनुभयो। भौगोलिक विकटता र यातायातको पहुँच नहुँदा दुर्गम केन्द्रबाट सदरमुकामसम्म ल्याउन ढिलाइ भएको उहाँको भनाइ छ। उता बझाङ जिल्लाभरका मतपेटिका सदरमुकामको पशु सेवा कार्यालय भवनमा कडा सुरक्षाका साथ राखिएको छ। मतपेटिकाभित्र कसको मत कति छ, कसले जित्छ भन्ने विषयलाई लिएर उम्मेद्वार र उनका समर्थकलाई छटपटि बढेको देखिन्छ। मतदान सकिए लगत्तै जिल्लाभर छरिएका उम्मेद्वार र कार्यकर्ता सदरमुकाम ओहिरिएका छन्। कुन ठाउँबाट कति मत आयो, जित्ने हार्ने सम्भावना कस्तो छ भन्ने बहस चोक चिया पसलदेखि सुलो चौकोसम्म चलेको छ। वसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ। यता दलहरूले निर्वाचन आचार संहिता उल्लङ्घन गरी सार्वजनिक स्थानमा राखिएका प्रचार सामग्री प्रहरी लगाएर हटाइएको छ। जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले दिएको समय अवधिभित्रै दलहरूले नहटाएपछि स्थानीय प्रशासनले प्रहरी लगाएर हटाएको हो। यो बाँकेको खबर हो। मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र दलका प्रतिनिधिबीच तीन दिनभित्रै सार्वजनिक स्थानका प्रचार सामग्री हटाउन सहमति भएको थियो। तर अटेर गरेपछि सार्वजनिक भवन, स्मारक, पर्खाल, सडक, खम्बामा राखिएका निर्वाचन प्रचार सामग्री हटाइएका हुन्। कान्तिपुरमा खबर छ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी आमसभालाई लक्षित गर्दै तुलसीपुरमा गराइएको बम विस्फोटमा 9 घाइते भएका छन्। हिजो तुलसीपुरमा नेपाली कङ्ग्रेसले आयोजना गरेको चुनावी आमसभालाई लक्षित गर्दै बम विस्फोट भएको हो। विस्फोटमा परि एक म्यादी प्रहरीसहित 9 सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये 5 अवस्था गम्भीर छ। विस्फोटमा परि म्यादी प्रहरी तुलसीपुर बारा उरहरीका विनोद चौधरी, तुलसीपुर महानगरपालिका 7 डाँडा पातुका जेनी डेसी, बबई गाउँपालिका 6 पञ्चकुलीका नेपबहादुर खत्री, सल्यान बागचौर नगरपालिका 2 थारमारेका देवी डिसी गम्भीर घाइते हुनुभएको छ। उहाँहरूको तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ। नागरिकमा खबर छ। उता हुम्लाको सिमकोट विमानस्थलमा हिजो तारा एयरको ट्विन आवर जहाज दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा क्याप्टन वसन्त लामा, पाइलट अनुप गुरुङ, एयर होस्टेज श्रिया श्रेष्ठ र प्रहरी निरीक्षक टेक प्रसाद दाहाल घाइते हुनुभएको छ। श्रेष्ठको पेट तथा लामा र गुरुङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। सिमकोट स्थित जिल्ला अस्पताल सामान्य उपचारपछि उनीहरूलाई तारा एयरको अर्को जहाज मार्फत थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ। घाइते अवस्थामा सामान्य रहेको नागरिक उड्डयन कार्यालय सिमकोटका प्रमुख भीमदत्त पन्तले बताउनुभयो। सुर्खेतबाट चामल लिएर सिमकोट आएको जहाज फर्किने क्रममा बिहान 9 दुर्घटनामा परेको हो। कान्तिपुरमा खबर छापिएको छ। पश्चिम डायरीमा बालमैत्री नगरका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 योजना,
त्यो बालमैत्री स्थानीय शासनका लागि भनेर अलि पछाडि हामीहरूको यो होमवर्क हुँदै जानाले धेरै त सकिन अहिले 2 रुपियाँ छुट्याएका छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
इन्टिग्रेटी आइडल नेपाल सर्वोत्कृष्ट राष्ट्र सेवक छनौटका लागि भोटिङ खुला भएको छ।
वर्ष 2017 का 5 उत्कृष्ट कर्मचारी
कृष्ण धिताल, कृषि प्रसार अधिकृत, जिल्ला कृषि विकास कार्यालय, काभ्रे, भोटिङ कोड 01।
सबनम पाठक, सहायक वन अधिकृत, वन विभाग, बबरमहल, काठमाडौँ, भोटिङ कोड 02।
सबराज बम, शिक्षक, पञ्चदेव मावि, मानम कालीकोट, भोटिङ कोड 03।
शेष नारायण पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ, भोटिङ कोड 04।
सृजना तिवारी, उपसचिव, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँ, भोटिङ कोड 05।
भोट गर्नका लागि मोबाइलको मेसेज बक्समा जानुहोस्। IIN टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोड लेखी 34001 पठाउनुहोस्।
भोटिङ इन्टरनेटबाट पनि गर्न सकिन्छ। त्यसका लागि www.integrityidol.org मा जानुहोस्। भोटिङ मङ्सिर 24 गते आइतबार राति 12 24 घण्टा खुल्ला रहनेछ।
जनसेवकलाई जनताको सम्मान, इन्टिग्रेटी आइडल नेपाल 2017।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 पालिका वडा नम्बर 12 वडालाई बालमैत्री बनाउन पहल सुरु गरेको छ। 2 दिने अभिमुखीकरणमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरू, बाल क्लबका बाल बालिका र विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरकारवाला व्यक्तिहरूले सहभागी 50-जनाभन्दा बढी व्यक्तिहरूले हस्ताक्षर गरेका छन्। बालमैत्री वडा घोषणा गर्ने विषयमा थप कुराकानी गर्दै वडा अध्यक्ष बुद्धिसागर सुवेदी:
हामीले वडा नम्बर 12 बालमैत्री वडा बनाउने एउटा लक्ष्य लिएका छौँ। वडा नम्बर 12 वडा नम्बर 12 रहनुहुने सम्पूर्ण बुवा आमा, दाजुभाइ, दिदीबहिनी, बालबालिका सबैजना बालमैत्री शासनको लागि राम्रो पहलकदमी, राम्रो सहयोग, राम्रो भूमिका गर्नुभएको हुनाले र मलाई पनि बालमैत्री शासन अथवा बालबालिकालाई सबै ठाउँमा सहभागिता गराउनु, उनीहरूको अधिकारलाई सुनिश्चित गर्नु, त्यो नै राष्ट्रको जड अथवा इन्फ्रास्ट्रक्चर जस्तो महसुस भएको हुनाले म यसलाई एकदमै आत्मसात गरेर अगाडि बढेको छु।
बालमैत्री शासन व्यवस्था चाहिँ किन आवश्यक छ त?
बालमैत्री शासन व्यवस्था हाम्रा यो नेपालको संविधानले विभिन्न आयोगहरू बनाएको छ, महिला आयोग, दलित आयोग, जनजाति आयोग, मुस्लिम आयोग, यो सबैको आफ्ना उद्देश्यहरू, आफ्नो चाहिँ अधिकारलाई सुनिश्चित गर्नको लागि यो बनाइएका हुन्। त्यसै गरी बाल बालिकाको पनि आयोग हुनु पर्थ्यो मेरो विचारमा, किनभने भोलि आशा गर्ने ठाउँ भनेको बालबालिका नै हो। हामीले हाम्रा छोराछोरीलाई धेरै माया गर्छौँ, राम्रो मान्छे बनोस्, ठुलो मान्छे होस् भनेर बच्चाप्रति हामीले लगानी गरेका छौँ। सानोमा उनलाई सही गाइडलाइनै दिन सकेनौँ भने तिनले चाहिँ भने जस्तो एचिभमेन्ट प्राप्त गर्न सक्दैनन्। बाल सहभागिता उनीहरूको चाहिँ सम्पूर्ण अधिकारलाई सुनिश्चित गर्नको लागि यो स्थानीय बालमैत्री स्थानीय शासन होस्, वडा घोषणा होस्, त्यो हामीले पुरा गर्न सकौँ भनेर हामी मात्रै नभएर यो वार्ड नम्बर 12 रहनुभएका सबैले मलाई इन्करेज गर्नुभएको छ, साथ दिनुभएको छ।
घोषणालाई चाहिँ पुरा गर्नका लागि आमा बुवादेखि लिएर बालबालिका स्वयं र अन्य सरकारवाला निकायको चाहिँ कस्तो भूमिका हुन्छ र के गरिराख्नु भएको छ?
बालमैत्री स्थानीय शासन वडा घोषणाको लागि अथवा बालमैत्री स्थानीय शासन घोषणाका लागि हामीलाई 39 सूचकहरू छन् त्यहाँ। ती 39 सूचकलाई हामीले पुरा गर्नुपर्ने देखिन्छ। त्यसको लागि स्थानीय चाहिँ प्रशासन भयो, हजुरको चाहिँ बौद्धिक व्यक्तित्वहरू हुनुभयो, बिजनेसम्यानहरू हुनुभयो, मानव अधिकार कर्मीहरू हुनुभयो, विभिन्न एनजिओ आइएनजिओहरू जसले यसमा लगानी गरिरहनु भएको छ, सबैको पोजिटिभ इनर्जी र पोजिटिभ विचार मैले पाइरहेको छु। त्यहाँ एउटा बालिका जो विपन्न शर्मा हुनुहुन्छ, उहाँले खेलेको भूमिका र त्यो बच्चामा भएको डेभलपमेन्ट हेर्दाखेरि अब राष्ट्र हाँक्न सक्ने व्यक्तिहरू जन्माउनको लागि कहीँबाट कोही त्यसरी जन्मेको हुँदो रहन्छ, त्यो वातावरण दियौँ भने तिनैले देशलाई चलाउन सक्छन् भन्ने कुरा प्रष्ट भएको छ। त्यहाँ ती बच्चाहरूको व्यक्तित्व, ती बच्चाहरूको बौद्धिक तीक्ष्णता, तिनीहरूले गरेका कुराहरूले हामी यति प्रभावित पनि भयौँ र ती त्यहाँका कुरीतिलाई हटाउँदै गरेको त्यो सिनहरू हेर्दै जाँदा हाम्रो कार्यक्रममा रहनुहुने सबैको आँखाबाट आँसु रसायो।
र अन्त्यमा अब देश सङ्घीय संरचनामा गइसकेको पनि छ, उपमहानगरपालिकाको नगरसभा पनि भइसकेको छ, यो बाल मैत्री शासन व्यवस्था घोषणा गर्नका लागि उपमहानगरपालिकालाई नै घोषणा गर्नका लागि के कार्यक्रम नीति र योजना ल्याएको छ त?
सबै वडाहरूले पनि बाल बालिकाको लागि पैसाहरू छुट्याउनु भएको छ। स्पेसली मैले त यो बाल मैत्री स्थानीय शासनका लागि भनेर अलि पछाडि पछाडि हामीहरूको यो होमवर्क हुँदै जानाले धेरै त सकिनँ, अहिले 2 लाख रुपियाँ छुट्याएका छौँ। यो सफिसियन्ट बजेट होइन, अहिलेलाई हामीले बेसिकली पहिलो स्टेप हुनाले यसबाट हामी केही काम गर्छौँ र अन्य सङ्घ संस्थाले पनि हामीलाई सहयोग गर्नुहुनेछ र अर्को वर्ष यसलाई पूर्णता दिनका लागि हामीले जसरी जहाँ जुन निकायबाट चाहिँ सहयोग पाउनुपर्ने हो र हामीले यसको लागि गर्नुपर्ने सम्पूर्ण कुराहरू हामी पुरा गर्नेछौँ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 का वडाध्यक्ष बुद्धिसागर सुवेदी र कमला हमाल। अब अर्को सन्दर्भ, गत असोज 19 गतेदेखि औपचारिक रूपमा छुट्टी जिल्लाका रूपमा कामकाज सुरु गरेको रुकुम पूर्वका सरकारी गैर सरकारी कार्यालय र सर्वसाधारण बैंकिङ कारोबारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता टरेको छ। सदरमुकाम रुकुमकोटमा नेपाल बैंक लिमिटेड शाखा स्थापनासँगै अब रुकुम पूर्ववासी बैंकिङ कारोबारका लागि अर्को जिल्ला पश्चिम जानुपर्ने बाध्यता टरेको हो। नेपाल बैंक लिमिटेडले जिल्ला समन्वय समिति र जिल्ला प्रशासनको परिसरबाट हिजोदेखि सेवा दिन थालेको छ। कान्तिपुरमा खबर छ।
जग्गाको नक्सा प्रिन्टका लागि चाहिने महत्त्वपूर्ण रसायन अमोनिया ग्यास भारतबाट आयात गर्न कठिनाई उत्पन्न भएपछि नापी कार्यालय बाँकीले हिजोबाट नक्सा प्रिन्ट गर्न नसकिने जनाएको छ। नक्सा छपाईका लागि प्रयोग हुने पेपर र अमोनिया ग्यास भारतबाट सप्लाई हुँदै आएकोमा भारतीय क्षेत्रमा हालै लागू भएको वस्तु र सेवा कर जिएसटीले नयाँ नियमहरू लागू गरेपछि नेपाली सप्लायरले उपलब्ध गराउन नसक्ने बताएको छ। नेपालगञ्ज क्षेत्रमा बढेको जग्गा कारोबार, त्यसबाट आवश्यकता पर्दै आएको नक्सा अब सेवाग्राहीले नपाउने भएका छन्। 2020 सालदेखि जनताको हातमा पर्दै आएको ठुलो आकारको नक्सा अमोनिया ग्यासकै कारण प्रिन्ट हुन नसक्ने स्थिति उत्पन्न भएको नापी कार्यालय बाँकेका प्रमुख अशोक कुमार भूषालले बताउनुभयो। ग्यास नआएका पश्चिम नेपालमै नक्सा प्रिन्ट बन्धित हुने भएको छ। नापी प्रमुख भूषालले भन्नुभयो, 2020 सालदेखि अहिलेसम्म नक्सा प्रिन्टका लागि चाहिने प्रविधिमध्ये तत्त्व ग्यास नै हो। अमोनिया ग्यासको सप्लाई बन्द भएपछि नापी कार्यालयले A4 साइजको पेपरमा सीमित जग्गाको नक्सा प्रिन्ट गर्ने तयारी गरेको छ। पुरानो विवरणलाई कम्प्युटरमा इन्ट्री गरेर त्यसबाटै फोटोकपी पेपर साइजमा नक्सा प्रिन्ट गर्ने योजनाका साथ अभिलेख कम्प्युटरमा इन्ट्री गर्ने तयारी सुरु भएको नापी कार्यालयका प्रमुख भूषालले बताउनुभयो। दैनिक नेपालगञ्जमा विनय दीक्षितले खबर लेख्नु भएको छ।
इट्टा उद्योगमा काम गर्ने दक्ष जनशक्ति नेपालमा नपाउने भएपछि यति बेला बाँकेका उद्योगीलाई भारतीय कामदार खोज्ने चटारो सुरु भएको छ। स्वदेशमै कामदार नपाउने भएपछि भारतीय गाउँमा गएर अग्रिम रकम भुक्तानी गर्दै कामदार ल्याउने गरिएको छ। वर्षात र चाडपर्व सकिएसँगै बाँकेमा यो वर्षका लागि नयाँ इट्टा उत्पादन सुरुसँगै इट्टा उद्योगीलाई भारतीय कामदारको खोजी र चाँजोपाँजो गर्ने सकस देखिएको हो। यसकै इट्टा उद्योग नेपालगञ्ज 12 पुरैनाका सञ्चालक तुफैल अहमदले भारतीय मजदुर ल्याएर अहिले काँचो इँटा बनाउन सुरु गरेको बताउनुभयो। भारतीय नानपारा, बाबागञ्ज र बहराईसम्म पुगेर 250 मजदुर ल्याएर इँटा बनाउने काम भइरहेको उहाँले बताउनुभयो। वार्षिक 25 लाख इँटा उत्पादन गर्दै आएकोमा कार्तिक पहिलो सतादेखि भारतबाट मजदुर ल्याएर काम गरिरहेको इँटा उद्योगीहरूको भनाइ छ। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
निर्वाचनको तिथि नजिकिँदै जाँदा उम्मेद्वारहरू प्रचार कार्यलाई तीव्रता दिएका छन्। निर्वाचनका एजेन्डा लिएर घर दैलोमा पुगेका उम्मेद्वारहरू पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि अझ सक्रियताका साथ प्रचारमा जुटेका छन्। सङ्घीय समाजवादी फोरमले बाँकेका 3 वटै क्षेत्रमा निर्वाचन प्रचारको गतिविधिलाई तीव्रता दिएको छ। हिजो मङ्गलबार फोरमबाट बाँके क्षेत्र नम्बर 2 प्रतिनिधि सभाका उम्मेद्वार मोहम्मद इस्त्याग राईले नगर तथा आसपासका गाउँमा क्षेत्रमा घर दैलो गर्नुभयो। त्यस्तै वाम गठबन्धनले पहिलो चरणको निर्वाचन प्रचार कार्यक्रम सकिएपछि अब आमसभा, चुनाव सभा र कोणसभालाई तीव्रता दिने भएको छ। मैले घर दैलो सकेर अब कोणसभा र सामूहिक मतदाता भेटघाटको योजनामा छु। बाँके क्षेत्र नम्बर 2 खाका प्रदेशसभा सदस्य उम्मेद्वार विजय गुप्ताले भन्नुभयो। त्यस क्षेत्र नम्बर 2 प्रतिनिधि सभा उम्मेद्वार पशुपति दयाल मिश्राले भने चुनाव सभा सँगै घर दैलोलाई निरन्तरता दिएको जानकारी दिनुभयो। यता विवेकशील साझा पार्टीले आगामी शुक्रबार नेपालगञ्जमा आमसभा गर्दैछ। आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आयोजित सभामा पार्टीका केन्द्रीय सदस्य रन्जु दर्शनाले सम्बोधन गर्ने कार्यक्रम रहेको विवेकशीलबाट माघे क्षेत्र नम्बर 2 खाका उम्मेद्वार डाक्टर विनोद कर्णले जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर छ, यता पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज सहर रहेको बाँकी जिल्लामा चुनावी सरगर्मी बढेको छ। चलायमान र अस्थिर मतदाताका कारण सधैँ अप्रत्याशित नतिजा आउने, यहाँका उम्मेद्वारले आआफ्नो पक्षमा परिणाम ल्याउने मेहनत गरिरहेको खबर नागरिकमा छापिएको छ। पश्चिम डायरीमा बालबालिकालाई चुनावमा प्रयोग नगर्ने दाङका दलहरूको प्रतिबद्धता,
हामीसँग त्यस्ता बालबालिकाहरूको प्रयोग गरेको पनि छैनौँ हामी र गर्ने पनि छैनौँ, यो हाम्रो प्रतिबद्धता हो।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार व्यापक बनेको छ। यसरी गरिने चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गर्न पाइँदैन। दलहरूले बालबालिकालाई चुनावी झण्डा दिने र ऱ्याली तथा सभामा सहभागी गराउने जस्ता कार्यहरू भने केही कतै गरिएको पनि पाइन्छ। सुनौ बालबालिकालाई चुनावमा प्रयोग नगर्ने दाङका दलहरूको प्रतिबद्धता सहित दाङ सहकर्मी निमु सङ्गम घर्तीले सङ्कलन गर्नुभएको नागरिक आवाज।
टिकाराम खड्गा नेकपा एमालेको जिल्ला कमिटीको अध्यक्ष। साना बालबालिकाहरू जो भविष्यका कर्णहरू हुन् उनीहरूलाई कुनै पनि पार्टी वा समूहले जुलुस सभा वा अन्य काममा लगाउनुहुन्न भन्ने हामीलाई राम्रोसँग जानकारी छ। पार्टीबाट बालबालिकालाई प्रयोग नगर्ने कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
म सावित्रा राणा, नेपाली कोषा अध्यक्ष। जुन यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा अहिले जुन यो आइरहेको छ बालबालिकाप्रति विगतका दिनमा गरेनौँ, अहिले पनि गर्ने छैनौँ।
मेरो नाम पुरम शेर्पाले, म माओवादी केन्द्रको जिल्लाको सहसंयोजक। हाम्रो पार्टी पहिले पनि सचेत थियो, अहिले पनि तपाईँको निर्वाचनको सन्दर्भमा होस् हरेक सन्दर्भमा चाहिँ बालबालिकाले कुनै पनि चिजबाट प्रयोग नगर्ने भन्ने अत्यन्त चाहिँ सचेतता छ।
म मुक्त ब्रह्मर, म राष्ट्रिय जनमुक्ति पार्टी दाङको संगठन सचिव। हामी चाहिँ बालबालिकाको विषयमा चाहिँ अहिले मात्र होइन, हामी विगतदेखि एकदमै सचेत छौँ। बालबालिका कुनै हालतमा पनि हामी प्रयोग गरिरहेका छैनौँ, गर्नेछैनौँ भन्ने चाहिँ हामी अझै पनि प्रतिबद्ध छौँ।
म अशोक यादव, संघीय समाजवादी फोरम नेपालको म केन्द्रीय सदस्य। यो बाल बालिकालाई निर्वाचन आन्दोलन लगायत हरेक कार्यक्रमहरूमा प्रयोग गरेका गुनासाहरू थुप्रै आइरहँदा हामीसँग त्यस्ता बाल बालिकाहरूको प्रयोग गरेको पनि छैनौँ हामी र गर्ने पनि छैनौँ, यो हाम्रो प्रतिबद्धता हो।
अछाम मेल्लेख गाउँपालिका साथ नन्देगढाका गोरे बुढा साफे बगरबाट बस चढेर धनगढी हुँदै भारत लाग्नुभयो। उहाँका साथमा गाउँका अन्य 25 जना दाजुभाइ पनि सँगै भारत गए। बर्खेबाली भित्र्याएर हिउँदे बाली रोपेर गाउँका किसान मौसमी रोजगारका लागि भारत पस्न थालेका छन्। निर्वाचनको मिति नजिकै गर्दा अछाम र डोटीका गाउँबाट मौसमी रोजगारीका लागि भारत पलायन हुनेको सङ्ख्या बढ्दो छ। अरुण बमले डोटीबाट र खम्ब खत्रीले अछामबाट नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
80 वर्षीय पूर्णकला पुनलाई दशक अघिको घटना सम्झिँदा अहिले पनि रिङ्गटा लाग्छ, नलागोस् पनि कसरी। हेर्दा हेर्दै 24 जनाको ज्यान भेरी नदीमा बग्यो। थुप्रै व्यक्ति घाइते भए। त्यो दिन सम्झिँदा त यतातिर फर्केर हेर्न मन लाग्दैन उना भन्नुहुन्छ, तर के गर्नु अहिले यही ठाउँ प्यारो लाग्न थाल्यो। 2064 पुस 10 गते दिउँसो मेलकुना दहचौर जोड्ने झुलुङ्गे पुल दुर्घटना कि यी साक्षीलाई अहिले भेरी नदीको त्यही किनार साँच्चीकै प्यारो लाग्न थालेको छ। स्मार्ट सिटीको यात्रा तय गर्दै गरेको भेरी किनारमा विकास पूर्वाधारले पूर्णकलाको अनुहारमा मात्र होइन उहाँ जस्तै थुप्रैको अनुहारमा चमक ल्याएको छ। 20 वर्षभित्र सुन्दर सहर बसाल्ने सरकारी योजनाअनुसार भेरी नदीमा धमाधम पक्की पुल बन्न थालेका छन्। स्वास्थ्य शिक्षा सडक जस्ता विकासका पूर्वाधार निर्माणको गति तीव्र भएको छ। हामीमा वास्तवमा विकासको भोग लागेको छ। गर्भाकोटका मेयर हस्तबहादुर पुन भन्नुहुन्छ, यहाँका जनताको साथ र केन्द्रमा प्रतिनिधित्व गर्ने नेताको पहलमा विकासको गति तीव्र बनेको छ। स्मार्ट सिटी बन्दै भेरी उपत्यका कलेन्द्र सेजवाल, नगेन्द्र उपाध्यायले नागरिकमा खबर लेख्नु भएको छ।
गत कार्तिक 7 गते राति कोहलपुर नगरपालिका 11 गोलपार्क टोलका 13 पानी मिटर चोरी भए। त्यसको केही समयपछि सोही स्थानमा पानी तान्ने मोटर र एउटा साइकल पनि चोरी भयो। त्यसपछि मङ्सिर 6 गते गोलपार्क नजिकै एउटा घरमा खेलिरहेका दुई बालकलाई बोलाएर अटो रिक्सामा राखी ज्ञानोदय सामुदायिक पुस्तकालय पछाडिको झाडीमा लगेर कानमा सुन निकालेर छोडिएको अवस्थामा बालकहरू भेटिए। मङ्सिर 7 गते कोहलपुर नगरपालिकाको एनटिपी रोडमा रहेको एक नास्ता पसलबाट ढोका फोडेर ग्यास सहितको सिलिन्डर चोरी भयो। यसरी कोहलपुरमा चोरीका घटना बढ्दै शीर्षकमा मिसन टुडेमा खबर प्रकाशित छ। खबर कविन्द्र परियारले लेख्नु भएको हो।
धनगढीका मतदान अधिकृतलाई चिट्ठा प्रथाद्वारा मतदान केन्द्र तोकिएको छ। कैलालीमा 538 मतदान केन्द्रका लागि मतदान अधिकृत खटाइएको कैलालीका प्रमुख जिल्लाधिकारी गोविन्द रिजालले बताउनुभयो। विगतमा दुर्गम जानेबाट गुनासो आउने गरेकोमा समानता कायम गर्न र सबै कर्मचारीको मनोबल उच्च राख्न चिट्ठा प्रथाबाट खटाइएको हो उहाँले भन्नुभयो। प्रमुख जिल्लाधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख रोहबरमा मतदान अधिकृतलाई मतदान केन्द्रको नाम लेखेको चिट्ठा तान्न लगाइएको थियो, नागरिकमा खबर छ। यता अछाम साफेपागर मङ्गलसेन सडक खण्डको तिमिल सेनामा नेपाली सेनाको गाडी दुर्घटना हुँदा 14 घाइते भएका छन्। घाइतेमध्ये 2 अवस्था गम्भीर छ। त्रिपुरा गुल्म दिपायलमा कार्यरत सिपाहीद्वय नारायण सिंह महरा र रमेश कठायत गम्भीर घाइते हुनुहुन्छ, नागरिकमा खबर छापिएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तपाईँको मत हाम्रो कि राम्रो उम्मेद्वारलाई भन्ने विषयमा आजको नागरिक मत केन्द्रित छ। सुनौ सल्यानका रमेश कुमार ओलीको विचार।
अहिलेको चुनावमा भोट अब हाल्ने जुन कुराहरू छ यसमा अब हाम्रो भन्दा पनि राम्रो मान्छेलाई नै भोट हाल्नुपर्छ जस्तो लाग्छ। देश बनाउन सक्ने भोलि अब इमान्दारिता हुनु पर्यो, यस्ता कुराहरू भएपछि हाल्न सकियो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पहिलो चरण निर्वाचनको मतपेटिका जोगाउन चिसोले सकस, 71 स्थलका मतपेटिका अझै सदरमुकाम पुगेनन्।
दाङमा बम विस्फोट हुँदा 9 घाइते, 5 अवस्था गम्भीर। भारतबाट अमोनिया ग्यास नआएपछि बाँकी नापीमा नक्सा प्रिन्टमा समस्या।
बाँकेका इट्टा उद्योग भारतीय कामदारको भरमा पूर्वी रुकुममा पनि बैङ्किङ कारोबार सुरु।
र डोटिया छाममा चुनाव छाडेर भारततिर जाने कुलरको स्मार्ट सिटी बन्दै सुर्खेतको भेरी उपत्यका।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज मङ्सिर 13 गते बुधबार, नोभेम्बर 29 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।